أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. فبما رحمة من الله لنت لهم ولو كنت فظا غليظ القلب لانفضوا من حولك، فاعف عنهم واستغفر لهم وشاورهم في الأمر، فإذا عزمت فتوكل على الله، إن الله يحب المتوكلين. إن ينصركم الله فلا غالب لكم، وإن يخذلكم فمن ذا الذي ينصركم من بعده، وعلى الله فليتوكل المؤمنون. سورة آل عمران آيات 161 و 160. ان آیات کا تعلق اسلام کے نظام شورا سے ہے، اور اس کی بنیادی صفات اس میں ان آیات میں بیان فرمائی گئی ہیں. ذکر حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے شروع ہوتا ہے، اور اس رحمت کے ذکر سے جو خدا تعالیٰ نے آپ پر بطور خاص فرمائی. فبما رحمت من اللہ لنت لهم، تو مومنوں کے لیے نرم ہو گیا اس رحمت کی بنا پر جو تجھ پر خدا تعالیٰ کی طرف سے نازل ہوئی تھی. بس مجلس شورا کا آغاز اس رحمت سے فرمایا گیا ہے، یا نظام شورا کا آغاز اس رحمت سے فرمایا گیا ہے جو خدا کی طرف سے حضرت محمد رسول اللہ پر نازل ہوئی، اور مما رزقناہم ينفقون کے مضمون کے تابع آپ سے پھر وہ رحمت دوسرے بنی نوع انسان میں اس طرح جاری ہوئی کہ جو قریب تر تھا اس نے سب سے زیادہ فیض پایا. ورنہ رحمت للمومنین کا مضمون بتا رہا ہے کہ آپ کی رحمت محض صحابہ کے لیے خاص نہیں تھی، تمام بنی نوع انسان کے لیے تھی، جیسا کہ اللہ کی رحمت سب بنی نوع انسان کے لیے ہے، بلکہ ہر مخلوق پر حاوی ہے. بس فبما رحمت من اللہ سے تبن اور قطعی نتیجہ یہ نکلتا ہے کہ آن حضور صلی اللہ علیہ وسلم کی رحمت جو خدا سے آپ پر اتری، وہ اسی طرح بندوں میں تقسیم ہوئی، بلکہ مخلوق نے بھی اسے حصہ پایا. اور یہ وہ رحمت ہے جو بنی نوع انسان کو ایک ہاتھ پر جمع کرنے کے لیے ضروری ہے، ورنہ کوئی نظام بنی نوع انسان کو ایک ہاتھ پر جمع نہیں کر سکتا. یہ مرکزی نقطہ ہے جو بہت ہی قابل توجہ ہے. اور اگر یہ رحمت نہ ہو جو بندوں کو آپس میں باندھے، ان کا کوئی نظام شورا بھی فائدہ مند نظام شورا نہیں ہو سکتا. अगर नफरतों से दिल फटे हुए हों और एक नेशनल असेंबली की छत के नीचे वो शूरा की खातिर मशवरों के लिए इकट्ठे हो जाएं, तो जूतियों में दाल तो बढ़ सकती है मगर फायदे की चीजें रूनुमा नहीं हो सकती। बस कुरान करीम की तालीम देखें कैसी कामिल है और कैसी पुरहिकमत और कितनी गहरी और कितनी बाहम मरबूत है। जिक्र रहमत का चला है, बात शूरा पे खत्म फरमाता है, क्योंकि ये बुनियादी शर्तों में से एक शर्त है। कोई इंसान जो रहमत से आ रही हो या अपने भाई के लिए उसका दिल मोहब्बत से खाली हो, वो ना मशवरा लेने का अहल होता है ना मशवरा देने का अहल होता है। चुनाचे आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया कि मुशावरत के लफ्ज़ बोला है या शूरा का बिल अमानत, कि शूरा या मुशावरत यानी एक दूसरे से बाहमी मशवरा करना एक अमानत है, और जिससे मशवरा किया जाए उसका फर्ज है कि बैन ही वही बयान करे जो उसके नज़दीक मशवरा लेने के वाले के लिए बेहतर है और अपने मफाद की खातिर नहीं बल्कि मशवरा करने वाले के मफाद की खातिर मशवरा दे, और जब वो मशवरा तलब करेगा तो उससे भी बैन यही सलूक होगा। बस ये बात आपस के ताल्लुकात में ही निभ सकती है वरना नामुमकिन है। वरना अगर आपस में मोहब्बत ना हो, एक दूसरे के बदखा लोग हों, तो जब भी मशवरा मांगा जाता है कोई चक्कर वाला मशवरा दिया जाता है ताकि उससे मशवरा लेने वाला तबाह हो जाए। और दुनिया का निज़ाम निज़ाम शूरा अगर बैन ही ऐसा नहीं तब भी उसमें फसाद की राहें इतनी ज़्यादा हैं कि कोई एक निज़ाम शूरा भी नहीं जिसके मुतल्लिक हम ये कह सकें कि वहां हर मशवरा देने वाला अमीन होता है, बल्कि वो निज़ाम शूरा जो पार्टियों में तकसीम हो चुका हो उसमें मुखालफत बलाए मुखालफत पार्टी की ताईद या पार्टी की मुखालफत की वजह से एक ऐसा रोज़मर्रा का दस्तूर बन जाता है कि उससे हटने वाला कौम का या उस पार्टी का बेवफा समझा जाता है। अभी हिंदुस्तान की पार्लियामेंट में भी ऐसे वाकयात हुए, एक पुराने कंजर्वेटिव मेंबर ने किसी इख्तलाफ की वजह से जिसको उसने असूली इख्तलाफ करार दिया, पार्टी से अलहदगी का ऐलान किया और बहुत शोर पड़ा उस पर, और उनकी अपनी कॉन्स्टिट्यूशन में भी उनके खिलाफ मुखालफत में आवाजें उठाई गईं। मगर यह जरूर है कि इनका हक जरूर तस्लीम किया गया। छोटे और गरीब मुल्कों में तो हक के साथ ऐसा हक इस्तेमाल करने वाला भी मारा जाता है, मगर बहरहाल निज़ाम है, निज़ाम में कजी है, और इस निज़ाम की रूह से इल्ला माशाल्लाह जैसा कि मैंने मिसाल दी है, खा इंसान हक समझे या ना समझे पार्टी की वफादारी का तकाजा यह है कि पार्टी के साथ रहें, और इस्लामी निज़ाम में पार्टी का वजूद ही कोई नहीं है, और पार्टी का वजूद मिटना अपनी ज़ात में एक बहुत बड़ी रहमत है, क्योंकि हर शख्स अपने नफ्स की खातिर नहीं बल्कि अपने नफ्स को इस बात का पाबंद करता है कि महज अल्लाह की खातिर फैसला करना है, महज अल्लाह की खातिर मशवरा देना है। ये उसूलन तो बात ठीक है मगर चल नहीं सकती जब तक के रहमत का मजमून इसके साथ शामिल ना हो। इसका कती सबूत कुरान करीम की यह आयत इस रंग में पेश करती है कि तुम्हारे कौमी मामलात में जो बाहमी मोहब्बतें और बाहमी रब्त के सिलसिले जारी होंगे इनकी बिना अकली नहीं है, इनकी बिना दलाइल पर नहीं है। ये जो कौमी वहदत है महज रहमत के नतीजे में पैदा होती है, इससे बड़ा इसका सबूत नहीं हो सकता। ये फरमाया लौ कुंता फज़्ज़न ग़लीज़ुल क़ल्बि लन्फ़ज़्ज़ू मिन हौलिक, ऐ मोहम्मद तेरे जैसा कामिल फहम वाला इंसान उलूल अलबाब का सरदार तू भी इनको इकट्ठा नहीं कर सकता था अगर रहमत से खाली होता। بس عقل کبھی بھی قوموں کو اکٹھا باندھ نہیں سکتی, تدبیریں کبھی قوموں کو اکٹھا نہیں رکھ سکتی. ایک مرکز پر جمع ہونا رحمت سے تعلق رکھتا ہے, باہمی محبت اور پیار اور ایک دوسرے کا ادب, ایک دوسرے کا خیال, ایک دوسرے کے مفادات کو اپنے مفاد سمجھنا, یہ سب رحمت کے تقاضے ہیں جن کے نتیجے میں قومی وحدت ظہور میں آتی ہے. بس فرمایا فبما رحمت من اللہ لنت لہم, تجھ پر جو خدا کی رحمت ہے وہ تو اتنی ہے کہ اسی رحمت کا ایک طبی تقاضا تھا کہ تو ان کے لیے نرم پڑ گیا. حضرت صلی اللہ علیہ وآلہ وسلم کو یہ کیوں فرمایا کہ رحمت کی وجہ سے تو نرم پڑا ہے؟ وجہ یہ ہے کہ جہاں ایبسولوٹ لیڈرشپ ہو وہاں متاحت کے لیے نرمی رفتہ رفتہ غائب ہونی شروع ہو جاتی ہے, سوائے اس کے کہ اللہ کا حوالہ ہمیشہ پیش نظر رہے. اور یہ ایک ایسا طبی اصول ہے جس کے تابع جتنا بلند مرتبہ اور زیادہ طاقتور بادشاہ ہوگا اتنا ہی اپنے آپ کو غریبوں کے مسائل کے خیال کرنے کا کم پابند پائے گا, اتنا ہی اس میں ایک ایسی غنا پیدا ہوتی چلی جائے گی جو قابل تعریف غنا نہیں بلکہ قابل مذمت غنا ہے. وہ سمجھتا ہے کہ اگر کوئی میرا کچھ بگاڑ نہیں سکتا تو مجھے کیا ضرورت ہے اس سے ہنس کے ہی بات کروں. بس یہ وہ مضمون ہے جس کی وجہ سے آن حضرت صلی اللہ علیہ وآلہ وسلم کو بطور خاص خدا تعالیٰ نے چن کر فرمایا کہ تو اپنی تمام عظمتوں کے باوجود اگر خدا کی رحمت تجھے بطور خاص عطا نہ ہوتی تو ضروری نہیں تھا کہ ان کے لیے نرم ہوتا, کیونکہ انسانی فطرت کے تقاضے ہیں. یہ فطرت انسان کو بعض دفعہ اپنے بہاؤ پر اس طرح لے کے چلتی ہے کہ چلنے والے اور بہنے والے کا کوئی اختیار نہیں ہوا کرتا. موونگ پلیٹ فارمز ہوتے ہیں کشتیوں میں, سمندروں کے دریاؤں کے بہاؤ کے ساتھ لوگ مسافر خود بخود آگے بڑھتے ہیں. بس یہ وہ مضمون ہے جو فطرت کے ساتھ تعلق رکھتا ہے. حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے زیادہ کبھی بنی نوع انسان میں کسی کو اپنے غلاموں پر اختیار نہیں دیا گیا, اور غلام بھی ایسے کامل تھے کہ انہوں نے اپنا سب کچھ آن حضور صلی اللہ علیہ وآلہ وسلم کے حوالے کر رکھا تھا. یہاں تک کہ یہ بھی دستور تھا کہ جب آپ مشورہ مانگتے تھے تو عرض کیا کرتے تھے کہ اللہ اور اس کے رسول بہتر جانتے ہیں, ہم کون ہوتے ہیں مشورہ دینے والے. اسی لیے قرآن کریم فرماتا ہے قل یا عبادی, اے محمد رسول اللہ یہ تو تیرے کامل غلام بنے ہوئے ہیں, یہ تو بندوں کی طرح تیرے حضور حاضر رہتے ہیں, ان کو کہہ اے میرے بندو. یہاں بندے کہہ کر خدا سے الگ بندگی کا مراد نہیں, بلکہ یہ پیغام ہے کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم چونکہ عبد کامل ہیں اس لیے جو ان کا بندہ بنتا ہے وہ خدا کے سوا کسی کا بندہ بن ہی نہیں سکتا. اس لیے محمد رسول اللہ کو حکم ہے صلی اللہ علیہ وآلہ وسلم کہ تو ان کو اپنا بندہ کہہ دے تاکہ ان کی توحید پرستی کی تعریف ہو, کیونکہ محمد کا بندہ خدا کا بندہ ہے, اس کے سوا کوئی اور صورت ممکن ہی نہیں ہے. بس اس پہلو سے فرمایا کہ تو اتنی عظمتوں کا مالک, تجھے خدا نے سارے اختیار دے دیے, یہ بھی تیرے حضور اپنی گرد میں جھکائے بیٹھے ہیں, لیکن اگر تجھے وہ رحمت عطا نہ ہوتی جس کے نتیجے میں تبھی محبت کے جوش سے تو ان پر جھکا ہے, عقلی تقاضوں کی وجہ سے نہیں محبت کی وجہ سے, تو پھر ان کو تو اکٹھا نہیں کر سکتا, کیونکہ محبت محبت کو پیدا کرتی ہے اور محبت کے بغیر محبت پیدا ہو نہیں سکتی. اس لیے ظاہری عقلی اطاعت اور چیز ہے, محبت کے تقاضوں کے نتیجے میں اطاعت اور چیز ہے. محمد رسول اللہ کے غلام آپس میں کبھی بن نہ سکتے خواہ حضور کے سامنے گردن جھکا دیتے اگر رسول اللہ صلی اللہ علیہ وسلم کی محبت کا فیض نہ ہوتا. یہ وہ مضمون ہے. اور پھر بالآخر آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے بھی دور ہٹنا شروع ہو جاتے, क्योंकि जिसको मोहब्बत से ना बांधा गया हो वो उजर ढूंढता है, जरा से भी उजर पैदा हो जाए तो वो भड़क उठता है और दूर निकल जाता है। लेकिन मोहब्बत हो तो बड़ी से बड़ी सजा को भी इंसान खुशी से कबूल कर लेता है। मोहब्बत हो तो बड़ी से बड़ी सख्ती भी दिल पर इतनी नागवार नहीं गुजरती कि इंसान का दिल अपनी मोहब्बत के रिश्ते तोड़कर अलग हो जाए। कुछ देर गम की हालत रहेगी मगर फिर रहेगा वहीं के वहीं, उससे दूर हट नहीं सकता। ये जो कशिश से सफल है, सफल है, ये भी तो मोहब्बत ही है, इसके सिवा इसकी और कोई ताकत नहीं। हमारे वाकया ये है कि मोहब्बत दुनिया की हर ताकत से बढ़कर ताकत है। नाचे कशिश से सफल का राज साइंसदान इतनी तरक्की और गौर व फिक्र के बाद वजूद भी आज तक हकीकत में समझ नहीं सके, और जो ज्यादा दानिश्वर हैं और हक परस्त हैं वो तस्लीम करते हैं कि हमें इसकी समझ नहीं आई। मुझे याद है एक बार डॉक्टर अब्दुल सलाम साहब से गुफ्तगू के दौरान, वो जानते हैं जिन्होंने चार बुनियादी ताकतों को आपस में मिलाने के लिए दो को राज समझ गया और चार की बजाय तीन ताकतें रह गई हैं जिनके मुतलिक रिश्ते ढूंढे जा रहे हैं, किन रिश्तों से इनको बहम मिलाकर एक बनाया जाए। लेकिन आखिरी ताकत कशिश से शिकल की है। कशिश से शिकल की ताकत इतनी मुश्किल है समझने के लिहाज से कि हिसाब बेकार हो जाते हैं, कुछ समझ नहीं आती कि इसको किस तरह जाहिर किया जाए कि ताकत है क्या चीज। जिस कुव्वत के साथ जमीन हर चीज को अपने गिल समेटे हुए है, जो एनर्जी खर्च हो रही है उस पर, वो इतनी भी नहीं कि एक इंसान अपने हाथ में किसी वजन को उठाए तो उस पर जो खर्च होती है उतनी हो। क्योंकि मोहब्बत दोनों तरफ है, जमीन जिन चीजों को खींच रही है वो चीजें जमीन की तरफ खींचती चली आ रही हैं। इसलिए मोहब्बत के मजमून को समझे बगैर ये साइंस का मजमून हल हो ही नहीं सकता। बस अल्लाह ताला ने भी मोहब्बत के करिश्मे से तमाम कायनात को आपस के बंधनों में बांधा है और उसी मोहब्बत के नतीजे में फिर दूसरी ताकतें पैदा होती हैं। मसलन बिजली की ताकत है, इलेक्ट्रिसिटी है, ये कशिश शिकल की बरहरास मरहूने मिन्नत है। अगर कशिश से शिकल ना हो तो कोई चीज ऊपर उठ के नीचे नहीं गिरेगी तो ताकत नहीं पैदा करेगी। और बहुत से बारिश का पानी जब गिरता है तो फिर उससे बिजली बनती है। वो गिरता क्यों है? कशिश शिकल की वजह से गिरता है। लेकिन ये मजमून बहुत तफसीली है, इसकी बहस में नहीं मैं जाऊंगा। मैं ये बताना चाहता हूं कि रहमत का जो जिक्र है ये सबसे बुनियादी ताकत है जिससे आगे सब ताकतें फूटती हैं। और आहदरों सल्लल्लाहु अलैहि वसल्लम एक ही नबी हैं जिनको रहमतुल आलमीन करार दिया गया है, वरना दुनिया की तमाम कुतुब का मुतालिया कर लें कहीं भी किसी नबी को रहमतुल आलमीन करार नहीं दिया। कौमों के लिए रहमत तो पैदा हुए लेकिन आलमीन के लिए एक ही नबी था जिसे रहमत का मसल बनाकर भेजा गया, और यही रहमत है जिसको शूरा की बिना बनाया गया है, शूरा की बिना करार दिया गया है। अगर रहमत के बगैर महज अकल के बंधन एक कौम को बांधे हुए हों तो उनके मशवरों में सच्चा तख्वा और दयानत पैदा हो ही नहीं सकते। इसके लिए रहमत इसलिए जरूरी है कि अगर आपको किसी से मोहब्बत हो और वो आपसे पूछे कि रास्ता कौन सा है तो आप बेख्तियार हैं, आपकी दयानत की बहस नहीं है, आपकी मोहब्बत की बहस है। आप उसे जरूर सही रास्ता बताएंगे, गलत रास्ते पर डाल सकते ही नहीं। एक माँ अपने बच्चे को गलत मशवरा दे नहीं सकती, लाइल्मी और जहालत की और बात है, मगर जहां तक उसके तमाम तर कोशिश का ताल्लुक है वो सच्चा मशवरा ही देगी। बस मशवरों में सच्चाई के पैदा होने के लिए रहमत जरूरी है, वरना मशवरों में सच्चाई पैदा नहीं हो सकती। अगर मशवरे सच्चाई से आ रही हों तो उनमें ताकत पैदा नहीं होती। اور جس طرح کشش ثقل پر آپ غور کریں تو تمام تر طاقتیں بالآخر اسی کشش کی مرہون منت بنتی ہیں. اسی طرح محبت ہی کی مرہون منت تمام انسانی تعلقات ہیں اگر وہ صحیح ہیں, اور اسی کے تصرف کے نتیجے میں پھر نئی نئی طاقتیں وجود میں آتی ہیں, نئے نئے تعلقات ابھرتے ہیں. بس میری سے شورا جو اس وقت ربع میں ہو رہی ہے ان کو میں سمجھا رہا ہوں کہ یہ وہ شورا کا مضمون ہے جسے وہ ہرگز کبھی نظر انداز نہ کریں, اور ان کے حوالے سے تمام دنیا کی جماعتیں بھی اس بات کو سمجھیں. وہ لوگ جو کسی عہدے دار کا عناد لے کر اس کمرے میں داخل ہوتے ہیں جہاں مومن مشورے کے لیے بیٹھے ہیں, وہ دودھ میں زہر گھولنے کی خاطر آتے ہیں, وہ حقیقت میں اس بات کے اہل نہیں ہیں کہ اس جگہ داخل ہو سکیں. وہاں محض رحمت والے وہ لوگوں کا کام ہے, رحمت کے نتیجے میں ہی شورا کا نظام بنتا ہے, رحمت کے نتیجے ہی میں یہ نظام زندہ اور دائم ہو سکتا ہے ورنہ نہیں. بس سب سے اہم مشورہ اس آیت کے منطوق کے پیش نظر اہل ربع میں جو پاکستان کی مجلس شورا ہو رہی ہے ان کو میرا یہی ہے کہ اپنے دلوں کو ٹٹولیں, کیا ان سب بھائیوں سے آپ کا باہمی محبت کا تعلق ہے یا کچھ کی رائے آپ کو بری لگتی ہے؟ کچھ ایسے بھی ہیں جو تقریر کے لیے آتے ہیں تو آپ بل کھاتے ہیں اور سوچتے ہیں کہ اس کی دلائل کا کیا توڑ کروں. اگر یہ ہے تو جہاں جہاں ہے وہاں وہاں مجلس شورا کے نظام میں رکھنا پیدا ہو گیا ہے. بس اگر تعلقات بگڑے ہوئے بھی ہوں تو خدا کی خاطر ایسے موقع پر جبکہ خدا کے نام پر مشورے کے لیے بلایا جائے اپنے بگڑے ہوئے تعلقات کو باہر پھینک کر آئیں, اور اگر ایسا کریں گے اور خدا کی خاطر ایسا کریں گے تو باہر نکل کر بھی آپ کا دل ان کو پھر اٹھانے کو نہیں چاہے گا, وہ مکروہ مردہ صورتیں دکھائی دیں گے. اور حقیقت میں ایک نیکی دوسری نیکی کو ضرور پیدا کرتی ہے. بس اللہ کی خاطر اپنے دلوں کو باہمی رنجشوں سے پاک کریں, اور ساری دنیا میں نظام جماعت کی بنا چونکہ شورا پر رکھی گئی ہے اور شورا کا خلیفہ وقت سے وہ رابطہ ہے جو قرآن نے محمد رسول اللہ کا مومنوں کی جماعت سے قائم فرمایا تھا, اور وہی رابطہ ہے جو زندہ رکھنے کے لائق ہے ورنہ کوئی رابطہ زندہ رکھنے کے لائق نہیں. اسی رابطے کے نتیجے میں جماعت کو تقویت نصیب ہوگی, اسی رابطے کے نتیجے میں جماعت کو وحدت نصیب ہوگی, اسی رابطے کے نتیجے میں جماعت کو سرخروئی عطا ہوگی, اسی رابطے کے نتیجے میں جماعت اپنے مسائل پر ایسے غور کرے گی کہ دنیا بھر کی بڑی سے بڑی طاقتیں بھی اس قسم کے پاکیزہ غور سے محروم ہوں گی, اور اس چھوٹی سی جماعت کو اللہ تعالیٰ یہ ساعت نصیب فرمائے گا جیسا کہ ہمیشہ فرماتا رہا ہے. تو پہلا نقطہ حکمت کا یہ ہے کہ مشوروں سے پہلے اپنے دلوں میں نرمی پیدا کیا کریں اور رحمت کا نمونہ دکھائیں. قرآن کریم نے اس مضمون کو ایک اور لطیف انداز میں بیان فرمایا, فرمایا جب رسول کی خدمت میں مشورے کے لیے حاضر ہوا کرو تو کچھ صدقہ دیا کرو. وہاں صدقے سے مراد ہدیہ بھی ہے, جیسا کہ حضرت خلیفہ المسیح اول نے مثلا اس مضمون پر تفصیل سے روشنی ڈالی اور ایک یہ مسلمہ ترجمہ چلا آ رہا ہے. ہدیہ بھی ہے, اور اگر کسی غریب کو صدقہ دیا جائے خدا کی رضا کی خاطر کہ اللہ تعالیٰ صحیح معنوں میں اپنا مضمون پیش کرنے کی توفیق بخشے اور صحیح مشورہ حاصل کرنے کی توفیق بخشے, تو یہ بھی اس میں شامل ہے. اس لیے ہرگز اسے ہدیہ پر محدود نہیں کیا جا سکتا, ہرگز لازم نہیں کہ جو بھی پیش ہو وہ ہدیہ دے. چنانچہ خدا تعالیٰ فرماتا ہے, بعض لوگوں کو شاید یہ سن کر شاک گزرے تو فرمایا, آشفقتم, تم ڈر گئے ہو اس بات سے کہ کچھ دینا ہوگا, نہیں دے سکتے, استغفار کرو, کچھ نہ دو. مگر وہ دینے میں حکمت کیا ہے؟ وہ حکمت وہی محبت کے رشتے ہیں. اس کے نتیجے میں ایک طبی محبت کا رشتہ پیدا ہوتا ہے جو دو طرفہ ہے اور دونوں طرف برابر اثر دکھاتا ہے. اس مضمون سے ہٹ کر عام انسانی تعلقات پہ غور کریں تو آپ کو آسانی سے بات سمجھ آ جائے گی. جب بھی آپ کسی کو محبت کی وجہ سے تحفہ دیتے ہیں تو نہیں کہا جا سکتا کہ اس کو زیادہ خوشی ہوئی ہے کہ آپ کو زیادہ خوشی ہوئی ہے. تحفہ دینے والا کبھی بھی گھٹن محسوس کر کے تحفہ نہیں دیا کرتا, وہ تو ٹیکس ہوگا یا چٹی ہوگی. تحفے کے اندر محبت کا مضمون ایسا داخل ہے کہ اسے الگ کیا جا ہی نہیں سکتا. بس یہ خیال کہ جو تحفہ دیتا ہے وہ دوسرے کو خوش کرتا ہے, یہ بالکل سادہ بچگانا خیال ہے. امر واقعہ یہ ہے کہ تحفہ دیتا ہے تو اس کو سجاتا اس لیے ہے کہ دوسرا خوش ہو, ورنہ دینے والا خوش نہیں ہوگا. بس در حقیقت دینے والے کو اپنی خوشی زیادہ منظور ہوا کرتی ہے, کیونکہ اس تحفے کے بدلے وہ پیار جیتنے جاتا ہے اور جانتا ہے کہ پیار ملے گا, اس لیے وہ زیادہ پیار لینے کی خاطر تحفے کو اس طرح سجا کر بنا کر پیش کرتا ہے اور نظر رکھتا ہے کہ دیکھیں کیا اثر ہوا اس کا. اور بعض لوگ کہتے ہیں ہم آپ کے سامنے کھول کے دکھاتے ہیں کیا چیز ہے. یہ کوئی رسمیں نہیں ہیں, دکھاوا نہیں ہے, یہ محبت کے رشتے ہیں اور محبت سے ایسی باتیں خود بخود پیدا ہوتی ہیں. بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے بھی جہاں مشورہ لینے کا ارشاد ہے, وہاں اس مضمون کو پھر داخل فرما دیا گیا. اور خدا تعالیٰ سے رشتے باندھنے کے لیے فرمایا اپنا سب کچھ اپنے ارادے کے لحاظ سے اس کے حضور حاضر کر دو. التحیات للہ, ہر روز نماز نے ہمیں یہ عہد یاد دلایا. ہر نماز کے تشہد میں ہمیں یہ یاد دلائی گئی بات کہ تم نے خدا سے ایک سودا کیا ہوا ہے. ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بأن لهم الجنة, کہ اللہ نے سب مومنوں سے ایک ایسا سودا کر لیا ہے کہ اب نہ ان کے اموال ان کے رہے نہ ان کی زندگیاں ان کی رہیں, وہ سب کچھ خدا کے ہو گئے ہیں. اور جب ہو چکے تو پھر جب چاہے جتنا چاہے اس میں سے طلب کر لے. اور اس مضمون کو فرمائیے وہ ٹیکس نہیں ہے. بس چندوں کا نظام آپ دیکھیں, اس میں ادنا بھی ٹیکس کی بو نہیں ہے, ورنہ جو ٹیکس ادا نہ کرے اسے کئی قسم کی سزائیں ملتی ہیں اور پکڑا جاتا ہے, مجبور کیا جاتا ہے. مگر نظام چندے کے نظام میں ایک تب پوری آزادی حاصل ہے, جو چاہے قربانی پیش کرے جو چاہے نہ کرے, کیونکہ یہ تحفہ ہے. اگر خدا سے اتنا سا اس کا تعلق ہے کہ جو کچھ اس نے دیا تھا وہ بھی اس کے حضور لوٹا نہیں سکتا, تو اسی حد تک وہ عہد کی پابندی سے الگ ہو گیا. اور جو سزا کا تصور ہے وہ صرف بد عہدی کے نتیجے میں تبھی نتائج ہیں, حقیقت میں کوشچن نہیں ہے. مثلا ہم کہتے ہیں کہ جو چندے نہیں دیتا اس کو مجلس شورا میں ووٹ دینے کا حق نہیں, کسی مرکزی عہدے کو عہدہ سنبھالنے کا حق نہیں. اس کی وجہ یہ ہے کہ یہ خدا کی محبت کے تحفے اس کو اس بات کا اہل بناتے ہیں, اس کے نتیجے میں اس کے دل میں پاکیزگی پیدا ہوتی ہے. اور جس سے وہ محبت کرتا ہے اس کا ثبوت یہ ہے کہ اپنے جان عزیز کو بھی اس کی حضور میں پیش کر دیتا ہے, اپنے کمائے ہوئے مالوں کو بھی جو اسے بہت محبوب ہوتے ہیں اس کے حضور پیش کرتا ہے. اگر ایسا کرتا ہے تو محبت کے رشتوں میں باندھا ہوا ہے, اس کا مشورہ قیمتی ہے, اس کے مشورے کی قدر ہے, اس کے کام میں برکت ہوگی. مگر اگر ایسا نہیں کرتا تو خدا کو ایسے شخص کے مشوروں کی ضرورت کیا ہے, یعنی خدا والوں کو, اس کا نظام چلانے والوں کو ایسے شخص کے مشوروں کی نہ ضرورت ہے نہ ان کی نظر میں کوئی قیمت ہے. بس اگر یہ سزا آپ سمجھتے ہیں تو یہ ایسی سزا تو نہیں کہ اس کے نتیجے میں وہ پیسے دینے پر مجبور ہو جائے. بعض لوگ جو خدمت نہیں کر سکتے, چندے نہیں دے سکتے, وہ وقت بھی قربان نہیں کرتے. بہت کم ہیں جو ایسا کرتے ہیں کہ چندوں میں ہاتھ روک لیتے ہیں اور وقت کی قربانی کے لیے آ جاتے ہیں. ان میں بھی یاد رکھو کہ ان کے وقت کی قربانی محبت کی وجہ سے نہیں ہوتی, دکھاوے کی وجہ سے ہوتی ہے. वो समझते हैं कि यहां ओहदे संभालना हमारी दुनियावी इज्जत का मूजिब है। वो समझते हैं हम अगर कामों में आगे आएंगे तो हमारी चौधराहट बढ़ेगी। ऐसे लोग इब्तलाओं में सबसे पहले मारे जाते हैं। इसीलिए मैं जमात को बार बार नसीहत करता हूं कि खिदमत के काम लें, लेकिन याद रखें जो खुदा की राह में माली कुर्बानी करता है वही वफादार है, वही वक्त पर आपके काम आएगा। वरना वैसे चौधराहट के लिए आगे आने वाले हर इब्तला में ठोकर खा सकते हैं, और बुनियादी तौर पर ठोकर खाए हुए लोग हैं वो, फितनों में मुब्तला लोग हैं जिनसे आप काम लेकर धोखा खा रहे हैं कि गोया वो खुदा की खातिर खिदमत कर रहा है। चुनाचे बसा औकात मैंने अमलन इस गरज से जायजा लिया है कि वो लोग जो मुनाफकाना रंग रखते थे, जिनके निफाक नंगे हुए, उनकी माली कुर्बानी का जायजा लिया तो सिफर निकला, या इतना मामूली कि गोया वो सांस अटकाने की खातिर कुछ दे रहे हैं मगर सख्त मजबूरी की पेश नजर। और इसकी एक नहीं, दो नहीं, तीन नहीं, जब भी कोई इब्तला आया है मैंने हमेशा ऐसे लोगों के रिकॉर्ड निकलवाए और देखा तो पता लगा कि पता नहीं क्यों धोखे की वजह से किसी को पता नहीं चला कि ये तो खाली खोखले लोग थे, उनसे काम लेना ही नहीं चाहिए था, उनके खुद अहम जिम्मेदारियां करनी ही नहीं चाहिए थी। मगर लाइल्मी में या बज़ाहिर बाज़ दफा किसी की शान शौकत ऐसी होती है कि इंसान समझता है इतना मुखलिस आदमी हो सकता है भला कि ये कुर्बानी में पीछे हो, इसलिए मजीद जस्तजू ही नहीं की जाती और उनको कामों में कबूल कर लिया जाता है। और जब वक्त आते हैं तो उनके कामों में खला निकलते हैं, उनके कामों में कमजोरियां रह जाती हैं, बाज़ दफ़ा उनके जमात के नाम पर किए हुए मुआहदों में ऐसे रखने मिलते हैं कि कोई ऐसा शख्स जो मोहब्बत की वजह से खुदा की खातिर कुर्बानी देने वाला हो वो इस बेतनाई से वो मुआहदे कर ही नहीं सकता। एक एक पैसे की खातिर उसकी जान निकल रही होती है, अपनी खातिर नहीं बल्कि अल्लाह की खातिर, कि मैं खुदा का अमीन हूं कहीं कोई ऐसा सौदा ना हो जाए जिससे हमें कोई नुकसान पहुंचे। तो ये सारे मजामीन आपस में एक दूसरे से मिले हुए हैं। बस शूरा के लिए दूसरा मशवरा यह है और बड़ा अहम है कि जो खुदा की खातिर कुर्बानियां देने वाले हैं उनको आगे लाया करें और अपने सोचों में इस मजमून को दाखिल करें हमेशा कि इंतखाब करते वक्त महज ज़ाहरी तौर पर अच्छे समझदार लोग आपके पेश नजर न रहें, ये देखा करें कि इनमें ठोस खिदमत करने वाला, तखवा से मशवरा देने वाला कौन है और किसका सब कुछ खुदा के लिए हाजिर रहता है। वो गरीब हो या अमीर हो, काला हो या गोरा हो, ये बहसें बिल्कुल बेताल्लुक हैं। बस जो खुदा को तोहफे देता है, जिसके अत्ताहियातु लिल्लाह खुदा के हजूर उसका एक ताल्लुक कायम करते हैं, वो ज्यादा अहल है कि वो मशवरे दे। उस मजलिस शूरा में इंतखाब के वक्त जानी और माली कुर्बानियां दोनों ही पेश नजर रहने चाहिए। और आदतन उसका मिजाज देखना चाहिए कि अब बन चुका है कि नहीं। ऐसे इबाद जो हैं जब वो मशवरा देंगे तो फिर लाजिमन उन मशवरों में वक्त पैदा होगी, उनके अंदर अदल व कीमत होगी, क्योंकि ये मशवरे महज कानून साजी नहीं बल्कि इनके अंदर कुछ और मजमून है। अब बकिया नसीहतों से पहले मैं इस मजमून को आगे बढ़ाता हूं, ये मशवरे हैं क्या, इनकी हैसियत क्या है। फरमाया फाफू अनहुम वस्तग़फिर लहुम, ये लोग जो हैं जिनसे तुझे प्यार है, तेरा दिल उन पर झुका हुआ है क्योंकि तूने खुदा की रहमत से हिस्सा पाया, ऐसा हिस्सा पाया कि कभी किसी और ने नहीं पाया। तो तमाम वो आलम जो खुदा की मखलूक है, जो खुदा की रहमत से किसी न किसी रंग में हिस्सा पाता है, वो सारा आलम तेरी रहमत के ताबे कर दिया गया। बस इनसे वो सलूक कर जो अल्लाह ताला अपने पाक और अपने प्यारे बंदों से करता है, खा वो गुनहगार भी हों میں فافون ہوں واستغفر لہم, ان کو بخش دے, ان کے لیے بخشش طلب کر, ان سے عفو کا سلوک کر اور ان کے لیے بخشش طلب کر. اس سے پتہ چلتا ہے کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم اور اللہ تعالیٰ میں جو ایک ایسا فرق ہے جو خالق اور مخلوق میں ہے, جو رحمت کے اکٹھا ہونے کے باوجود لازماً رہے گا, وہ استغفار کا مضمون ہے. جو خدا کے گناہ ہوتے ہیں ان کو نبی بخش نہیں سکتا, نبی اپنے خلاف باتوں کو نظر انداز فرما دیا کرتا ہے. فاف عنہم کا مطلب ہے ان سے جو کمزوریاں لاحق ہوتی ہیں جہاں تک ممکن ہو نظر پھیر لیا کر, پرواہ نہ کیا کر, کیونکہ پرواہ جب پیار ہو تو ایسا ہوتا رہتا ہے. ایک ماں کا محبوب بچہ ہو, اس سے برتن ٹوٹ بھی جائے تو ماں دوسری طرف دیکھ لیتی ہے, کوئی اور کام ایسا سرزد ہو جائے جسے بعض دوسرے کبھی نہ نظر انداز نہیں کر سکتے, جان بوجھ کر وہ غفلت دکھاتی ہے کہ گویا کچھ بھی نہیں ہوا. تو یہ حصہ حضرت محمد رسول اللہ کا ہے. اس معاملے میں کوئی مابین امتیاز بندے اور خدا کے درمیان نہیں. فرمایا تجھے محبت ہے, ہم جانتے ہیں تجھے ان سے پیار ہے, تو ان پر جھک گیا ہے. رنتا لہم بہت ہی عظیم مضمون ہے, تیرا دل نرم پڑ چکا ہے ان کے لیے, تو ان پر اس طرح بچھا جا رہا ہے جیسے ماں بچے پر بچھتی ہے. اس لیے عفو کی حد تک جہاں تک ممکن ہے سن سلوک کر, لیکن ان سے ایسی غلطیاں بھی ہو سکتی ہیں جو خدا کو ناراض کر دیں, بس ہمیشہ ان کے لیے بخشش طلب کرتا رہے. وَشَاوِرْهُمْ فِي الْأَمْرِ, اب باری آئی ہے شورا کی. وہ لوگ جن سے ایسا پیار ہو, جن کی اس طرح تربیت کی جا رہی ہو, جن کے لیے دعائیں مانگی جا رہی ہوں, جن کی کمزوریوں سے جہاں تک ممکن ہے صرف نظر کیا جا رہا ہو, ان سے مشورہ مانگ. فی الامر, الامر کی ایک تعریف ہی کی گئی ہے اہم معاملات میں, ورنہ روزمرہ کی ہر بات میں تو مشورہ نہیں چل سکتا. فائدہ اعظم فتوکل علی اللہ, لیکن ان کے مشورے کی حیثیت مشورے ہی کی ہے. امر تیرے پاس ہے, خدا کی طرف سے تو مجاز بنایا گیا ہے. بس جب یہ مشورہ دے بیٹھیں تو فیصلہ ان کا نہیں تیرا چلے گا. فائزہ عظم تھا, بس جب تو ایک فیصلہ کر لے, فتوکل علی اللہ, تو توکل پھر اللہ پر کرنا ہے, ان پر نہیں کرنا. ان پر توکل نہیں کرنا, اللہ پر توکل کرنا ہے. اس میں ایک اور مضمون ہے جو اس لباس میں لپٹا ہوا ہے, ان الفاظ کے لباس میں لپٹا ہوا ہے. وہ یہ ہے کہ جس نے آخری فیصلہ کرنا ہے وہ پابند تو نہیں کہ بات مانیں, وہ یہ بھی ہو سکتا ہے کہ چند آدمیوں کی مان لے اور اکثر کی رد کر دے, یہ بھی ہو سکتا ہے کہ سب کی رد کر دے, مشورہ کرے اور کہے میں اس کو درست نہیں سمجھتا, جو کچھ تم نے کہا غلط ہے, میں اب فیصلہ کروں گا. تو مراد یہ نہیں کہ مشورہ بیکار تھا, مراد یہ ہے کہ ہر مشورے دینے والا اپنی ایک عقل و فہم رکھتا ہے, اور کم نسبتاً کم عقل و فہم رکھنے والوں کی اکثریت بھی ہو جائے تو ممکن ہے ایک اکیلا شخص جو ان میں سے ہر ایک سے زیادہ عقل و فہم رکھتا ہو اس کا فیصلہ ان سب پر غالب ہو. اس لیے بسا اوقات ایک عقل مند کی بات دوسرے نسبتاً کم عقل مندوں کی بات پر ہمیشہ حاوی ہو جاتی ہے, باوجود اس کے کہ کم عقل مندوں کی تعداد بہت زیادہ ہوتی ہے. اور یہ ایک طبی امر ہے, ایک حسابی امر ہے, اس میں کسی وہم و گمان کا وہم کا کچھ شعبہ تک نہیں, حقیقت ہے. ہر بات ہر شخص کو سمجھ نہیں آتی, لیکن ایک صاحب فہم آدمی کوئی جب دوسرے نسبتاً کم فہم لوگ مدد کرتے ہیں تو اس کی فہم میں ان کی فہم کے مثبت پہلو شامل ہو جاتے ہیں, اور زیادہ جلا کے ساتھ اور زیادہ بلند مقام پر فائز ہوتے ہوئے فیصلے کی اہل بنتی ہے. بس مشورہ بیکار نہیں ہے. یہ نہیں کہا گیا کہ چونکہ رسول اللہ صلی اللہ علیہ وسلم سب سے زیادہ صاحب عقل ہیں, سب سے زیادہ اول الباب میں ہیں, آپ کا مقام ہے, اس لیے آپ کو مشورے کی ضرورت نہیں. مشورے کی ضرورت اس لحاظ سے ہے کہ عقل کل صرف اللہ ہے, اور اس کے نیچے آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے سب سے زیادہ عقل سے حصہ پایا. لیکن اور بھی ہیں جو اولی الالباب ہیں, کثرت سے ان کا وجود موجود ہے, خاص طور پر غلامان محمد مصطفیٰ صلی اللہ علیہ وسلم میں اولی الالباب کی کثرت تھی. ان سے بھی پوچھو, ہو سکتا ہے بعض باتوں پر تمہاری نگاہ نہ پڑی ہو یا بعض باتیں تمہیں معلوم نہ ہوں جو ان کو معلوم ہیں. اب یاد رکھیں, مشوروں میں صرف عقل کام نہیں کیا کرتی, علم کا بھی ایک تعلق ہے. وہ فیکٹس جو فیڈ کر رہے ہیں, ان فیکٹس کے مطابق کمپیوٹر فیصلہ کرتا ہے. کیسا ہی اعلیٰ کمپیوٹر کیوں نہ ہو, اگر اس میں بعض فیکٹس ڈالے ہی نہ گئے ہوں تو بعید نہیں کہ اس کا فیصلہ غلط نکلے. تو مشورے میں صرف عقل کا مقابلہ نہیں ہے, مجموعی علم کا بھی سوال اٹھتا ہے. اور عالم الغیب چونکہ صرف خدا ہے, اور کوئی رسول بھی عالم الغیب نہیں, اس لیے تمام وہ اولو الالباب جن کی عقلیں تقویٰ کی وجہ سے سیکل کی جا چکی ہیں اور مختلف زاویوں سے مختلف باتوں کا علم رکھتے ہیں, وہ سب جب اکٹھے ہوں گے تو اپنے اپنے علم کو اپنی اپنی عقل کے ساتھ ملا کر کچھ باتیں پیش کریں گے. صاحب تقویٰ ہیں اس لیے جان بوجھ کر کسی غلط بات کا سوال ہی پیدا نہیں ہوتا. اللہ سے محبت رکھتے ہیں, رسول سے محبت رکھتے ہیں, اس لیے جان بوجھ کر ان کو غلط رستے پر چلانے کا کوئی سوال ہی پیدا نہیں ہوتا. ان حالات میں مجلس شورا بنتی ہے اور مجلس شورا پر عمل ہوتا ہے. اور پھر جو بات کی جاتی ہے اس کے بعد جس کو مشورہ دیا جائے, یعنی محمد رسول اللہ کی بات ہو رہی ہے اس وقت, فرمایا کہ مشورے کا فیصلہ سننا ہے, فیصلہ تو نہیں کرنا ہے. اور چونکہ بعید نہیں کہ تیرا فیصلہ ان سب سے جدا ہو, اس لیے پھر خوف نہیں کرنا کہ اتنی کثرت ہے رائے کو میں رد کر دیا ہے تو میرے فیصلے پر عمل کیسے ہوگا, کیسے میں کامیاب ہوں گا. فرمایا اللہ کی باتیں ہیں, اللہ ہی والی ہے, فتوکل علی اللہ. بس فیصلہ کرتے وقت ادنا خیال بھی اکثریت کا یا بندوں کا اپنے مشیروں کا دل میں نہیں لانا, کیونکہ وہ شرک ہے. پھر فیصلہ چونکہ تو نے اللہ کی خاطر کیا ہے, اس لیے توکل اللہ پر اللہ ہی ہوگا, اس کے سوا تو توکل کسی چیز پر کیا جا ہی نہیں سکتا. اور توکل کا مطلب ہے کہ ضرور اللہ تیری مدد فرمائے گا. اللہ توکل کرنے والوں کو خالی نہیں چھوڑا کرتا. تو اس رنگ میں جو بھی فیصلے جماعت احمدیہ کرتی ہے, کیونکہ حضرت اقدس محمد رسول اللہ کی غلامی میں جس زمانے میں جو بھی امیر بنایا گیا ہو اسی کو مشورے پیش ہوں گے, اور اس کو یہ اختیار ملتا ہے پھر کہ چاہے تو فیصلے کو قبول کرے, چاہے تو رد کر دے. اور اگر رد کرے گا تب بھی خدا اس کا سہارا بنے گا, اگر قبول کرے گا تب بھی توکل اللہ پر ہوگا, اکثریت پر نہیں ہوگا. اس طرح فیصلوں میں وہ برکت پڑتی ہے جس کا دنیا والے تصور بھی نہیں کر سکتے. حضرت صلی اللہ علیہ وآلہ وسلم کی زندگی سے اس کی بہت سی مثالیں ہیں, مگر ایک آیت کو پہلے میں مکمل کر لوں. ان اللہ یحب المتوکلین. اب محبت کی بات میں نے شروع کی تھی, دیکھیں بات بھی محبت پر ہی ختم ہوئی ہے. رحمت کا مضمون جیسے میں سمجھا تھا, اگر وہ درست نہ ہوتا تو آخر میں محبت کہنے کی کیا ضرورت تھی. اللہ تعالیٰ فرماتا کہ متوکلوں کو خدا ضائع نہیں کرتا. فرمایا یہ سب توکل کرنے والے محبت کے رشتوں میں بنے ہوئے ہیں, رحمت کے نتیجے میں ان میں یہ صفات پیدا ہوئی ہیں. رحمت کے نتیجے ہی میں فیصلہ رد ہونے کے باوجود ذرا بھی دل پہ میل نہیں آتا. فیصلے دیے, بہت سوچ وچار کے دیے, بعض دفعہ لمبی لمبی تقریریں کی, اور آخر پر حضرت صلی اللہ علیہ وسلم نے فرمایا نہیں یہ درست ہے, मजाल है जो किसी दिल पे मैल आ गई हो, तो ये मोहब्बत के रिश्ते हैं। तो अल्लाह ताला फरमाता है तुमने तवक्कुल किया, मोहब्बत के नतीजे में सारे तुम्हारे कारोबार थे। मैं बताता हूं कि अल्लाह मुतवक्किलीन से मोहब्बत करता है, और चूंकि तवक्कुल में, तवक्कुल के अमर में मोहम्मद रसूलुल्लाह वाहिद के तौर पर मुखातब है, इसलिए मुतवक्किलीन कहकर सबके लिए खुशखबरी तो है, मगर बतौर खास हजरत मोहम्मद रसूलुल्लाह के लिए खुशखबरी है। ऐ तवक्कुल करने वाले, याद रख के मैं तुझसे मोहब्बत करता हूं। ये हो कैसे सकता है कि मैं तेरा साथ छोड़ दूं और तुझ पर दूसरों को तरजीह दे दूं? बस ये वो इस्लामी मजलिस शूरा है जिसे हमने विरसे में पाया है। इन यंसुरकुमुल्लाह फला गालिब लकुम, याद रखो जब अल्लाह ने फैसला कर लिया तुम्हारी मदद का तो कोई दुनिया की ताकत तुम पर गालिब नहीं आ सकती। वहीं यंसुरकुम मंजिल रजी यंसुरकुम मिन बादे, अगर तुमने सब बातें खुदा की खातर ना की, तवक्कुल खुदा पर ना रखा और खुदा ने तुम्हें छोड़ने का फैसला कर लिया तो फिर कोई दुनिया की ताकत तुम्हारी मददगार नहीं बन सकती। वो अल्लाह फल या तवक्कल मोमिनून, वहां तवक्कुल सीगा वाहिद में मोहम्मद रसूलुल्लाह को हुक्म दिया गया था, यहां मोमिनों को मुतवज्जे किया गया है कि इस मिसाल के बाद हो कैसे सकता है कि खुदा के सिवा किसी और पर तवक्कुल करो या खुदा पर तवक्कुल ना करो। तुमने अपने सामने एक तवक्कुल करने वाले का हाल देखा जिसके मुतालिक अल्लाह ताला ने ऐलान आम फरमा दिया कि अल्लाह मुतवक्किलों से मोहब्बत करता है, और मोहब्बत का सबूत लम्हा लम्हा उसकी जिंदगी में तुम्हारे सामने है। बस इस सारे माजरे के बाद जिसको तुम अपनी आंखों से देख चुके हो, खुदा तुमसे यही तवक्को रखता है वह अल्लाह फल या तवक्कल मोमिनून, कि अल्लाह ही पर तमाम तवक्कुल करने वाले तवक्कुल करें। हज़रत सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में जो मशहूरों के वाकयात हैं उनकी तफसील में जाने का वक्त तो नहीं, मगर हर किस्म की मिसालें मौजूद हैं। कहीं आपने एक खातून से मशवरा किया है, कहीं चंद सहाबा से मशवरा किया है, कभी पूरी जमात से मशवरा किया है। सुलह हुदैबिया के वक्त पूरी जमात से मशवरा किया और पूरी जमात के फैसले को रद्द फरमा दिया, सबने मुत्तफक ला ये फैसला किया और मशवरा दिया कि अहले मक्का इजाजत दें या ना दें, तलवारें चलती हैं तो चलें, खून बहता है तो बहे, लेकिन हज के इरादे से हम निकले हैं, हज करके छोड़ेंगे, ये हमारा मशवरा है या रसूलुल्लाह आगे कदम बढ़ाएं, हम आपके साथ हैं। आपने फरमाया नहीं, ये नहीं होगा। आप अल्लाह की मंशा को ज्यादा समझते थे। बस अल्लाह पे तवक्कुल का एक ये भी माना है कि खुदा की मंशा पर नजर रखा करो, और जो फैसला भी तुम रजाए बारी ताला की खातिर करोगे और इंसानी रजा को छोड़ दोगे और अक्सरियत को रद्द करने की ताकत अपने अंदर रखते होगे महज इसलिए कि अल्लाह की रजा दूसरी तरफ है, तो अल्लाह तुम्हें कभी नहीं छोड़ेगा। तो सुलह हुदैबिया में ये उसकी मिसाल है। खुलफा के जमाने में हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु की मिसाल है कि हुजूर के विसाल के बाद जब इर्तदाद का तूफान उठ खड़ा हुआ, दरअसल वो उसका नाम तूफान इर्तदाद है मगर दरअसल वो टैक्स चोरी का मसला था, वहां अत्ताहियातुल्लाह की बहस नहीं थी, वहां ये बहस थी कि खुदा ने जो स्टेट के लिए और कौमी कामों के लिए बतौर फर्ज ज़कात मुकर्रर की है उससे वो इनकार कर बैठे थे कि हम ज़कात नहीं देंगे। हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने उस मौके पर एक हैरत अंगेज अज़्म का मुजाहरा किया है जो इंसानी तारीख में अंबिया के बाद आपको और कहीं दिखाई नहीं देगा। उस मौके पर एक लश्कर ऐसा था जिसकी सरदारी एक गुलाम इब्न गुलाम हजरत उसामा बिन जैद के सुपुर्द की गई थी, और यह लश्कर शाम के लिए रवाना होने वाला था, और खुद आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने اس لشکر کا سپہ سالار مقرر فرمایا تھا, اور اس کی منزل بہت دور تھی, اتنی دور کہ اگر پیچھے کوئی خطرناک واقعہ ہوتا تو کانوں کان بھی ان کو خبر نہ ہوتی کہ پیچھے کیا ہو گیا ہے. مدد کے لیے واپس لوٹنے کا سوال ہی پیدا نہیں ہوتا تھا. چنانچہ تمام صحابہ نے بالاتفاق حضرت ابوبکر کو یہ مشورہ دیا رضی اللہ تعالیٰ عنہم کہ اس موقع پر نہ بھیجیں, بہت خطرناک حالات ہیں. کیسے ممکن ہے کہ اتنے بڑے جوان اور آزمودہ سپاہی ہم سے نکل جائیں اور پھر ہم باقیوں کا مقابلہ کر سکیں گے؟ بہت خطرناک حالات ہیں, اس کو پوسٹ پون کر دیں, ٹال دیں اس کے وقت. حضرت ابوبکر نے جو جواب دیا حیرت انگیز ہے. ہمارے ابن ابی قحافہ کی مجال کیا ہے کہ جو فیصلہ محمد رسول اللہ کا آخری فیصلہ ہو, آپ کی کرسی پر بیٹھ کر میں پہلا فیصلہ اس فیصلے کو منسوخ کرنے کا کروں, میں ہوتا کون ہوں؟ اس پہ آپ قائم رہے اور سارے صحابہ کا فیصلہ رد کر دیا. اگر میں کسی شورا کا یہ تصور ہوتا کہ محمد رسول اللہ کو تو اختیار تھا مگر آپ کے مسند پر بیٹھے ہوئے آپ کے غلاموں کو اختیار نہیں ہے, تو صحابہ اٹھ کھڑے ہوتے کہتے ابو بکر ہم نے محمد رسول اللہ کے اس فوقیت رکھنے والے حق کو تو تسلیم کر لیا تھا مگر تیرے حق کو تسلیم نہیں کریں گے, ہمارا سوچا سمجھا اکثریت کا فیصلہ ہے تجھے ماننا ہوگا. کبھی ایک موقع پر بھی ایسا نہیں ہوا, اور ابو بکر کا فیصلہ چلا اور آپ نے اس کے ساتھ جو الفاظ بیان فرمایا اس سے آپ کا توکل ظاہر ہوتا ہے. کیسے میں اس فیصلے کو بدلوں؟ اگر تم کہتے ہو کہ نقصان ہے تو خدا کی قسم اگر مدینے کی گلیوں میں مسلمان عورتوں کی لاشیں بھی کتے گھسیٹتے پھریں تب بھی میں یہ فیصلہ نہیں بدلوں گا, کیونکہ میرے آقا مولا محمد رسول اللہ کا آخری فیصلہ تھا. ایسے لوگ ہیں جو توکل کرتے ہیں خدا پر, اور ایسے لوگ ہیں جن کے توکل کو خدا سچا کر دکھاتا ہے. بس یہ روح لے کر مجلس شورا کو ہمیشہ زندہ رکھیں, اسی روح کے ساتھ مجلس شورا زندہ رہے گی. متقی لوگوں کو چنیں, ان لوگوں کو چنیں جو خدا کے حضور محبت کے ہدیے پیش کرتے ہیں, جن کی نہ جانیں اپنی رہیں نہ جن کے مال اپنے رہے, وہ تمام تر خدا کے ہو گئے. پھر نہ دنیا کی پرواہ کریں نہ دنیا کی اکثریتوں کی پرواہ کریں, محض اللہ کی خاطر فیصلے کریں, اور یہ فیصلہ جب منظور ہو تو تمام تر آپ کی جانیں آپ کے دل اس کی منظوری کے ساتھ شامل ہو جائیں. جب یہ فیصلہ رد ہو تو تمام جان اور تمام دل کے ساتھ اور اپنی تمام طاقتوں کے ساتھ اس کے رد کرنے پر اکٹھے ہو جائیں. یہ وہ قوی مجلس شورا ہے جس کے بعد پھر دل پھٹ نہیں سکتے, امت وحدہ کو پھر کوئی ٹکڑے ٹکڑے کر کے الگ نہیں کر سکتا, اور لندہ لہم کے اندر یہ جان ہے, اس کی جان ہے. آپ بھی آپس میں محبت رکھیں اور پیار کے رشتوں پر کسی نفرت کے رشتے کو غالب نہ آنے دیں. اللہ تعالیٰ آپ کے ساتھ ہو, اللہ تعالیٰ جماعت کی اس مجلس شورا کو ہمیشہ زندہ رکھے, کیونکہ اس شورا ہی میں جماعت احمدیہ کی جان ہے. اب میں کچھ اعلان کرنا چاہتا ہوں. انسانی زندگی بھی شب و روز کی طرح سیاہ و سفید کے دھاگوں میں بٹی ہوئی ہے. رات اور دن دو سفید اور سیاہ دھاگے ہیں. انسانی زندگی میں غم اور خوشی, کامیابیاں اور بعض پہلوؤں سے ناکامیاں, یہ دو رسے ہیں جن کے ساتھ انسانی زندگی بٹی ہوئی ہے. بس بیک وقت غم کی بھی خبر ہوتی ہے, خوشی کی بھی خبر ہوتی ہے. مومن کا کام یہ ہے کہ راضی بر رضا رہتے ہوئے اپنے قدم ہمیشہ آگے بڑھاتا رہے, نہ کسی غم کی وجہ سے اس کے قدم رکیں نہ کسی خوشی کی وجہ سے اس کے اندر سیل انگاری پیدا ہو, اس کے اندر جھوٹے فخر و مدواہات کے زہر اس کے عزم کو کمزور کر سکیں. یہ وہ بنیادی نقطہ ہے جسے ہمیں سمجھنا ضروری ہے. سب سے پہلے میں مجلس جماعت احمدیہ یو کے لیے اور ان کے حوالے سے سب دنیا کے لیے یہ خوشخبری پیش کرنا چاہتا ہوں کہ وہ مسجد کی زمین جس کے متعلق بہت جھگڑے اٹھے, بہت مخالفتیں ہوئیں, کوشش کی گئی کہ خدا تعالیٰ نہ کہ ہمیں اس حق سے محروم کر دیا جائے, اللہ تعالیٰ کے فضل کے ساتھ وہ آخری ڈیڈ तय हो गई, पैसे अदा हो गए। अमीर साहब ने आज आकर खबर दी है कि वो कब्जा ले आए हैं, माशाल्लाह। मुझे ले लिया ना कब्जा, माशाल्लाह। बहुत ही अहम जगह है, शहर के अंदर घिरी हुई और बहुत वसी जगह, बहुत बड़ी इमारत है, हिफाजती इंतजाम खुदा के फजल से साथ सारे हैं। ऐसी मजबूत चार दीवारी है जिसे अगर आम जगह ली जाती तो कौंसिल ने हमें वैसी बनाने की इजाजत ही नहीं देनी थी, क्योंकि इंडस्ट्री वहां थी, इसलिए उसकी हिफाजत के लिए कौंसिल मजबूर थी। और फिर खुशी की बात यह है कि वो तमाम हिफाजती निज़ाम, जो बहुत कीमती निज़ाम उस कंपनी ने कायम किया हुआ था, वो सब कल पुर्जे हर चीज हमारे सुपुर्द करके वो अलग हो गए हैं। हमें तो अल्लाह की हिफाजत ही है, मगर जो दुनिया का निज़ाम है हिफाजत का, वो भी खुदा के फरमान के मुताबिक हमें इख्तियार करना होता है। बस अल्लाह के फजल से एक बहुत ही अच्छा सौदा हुआ है। अल्लाह ताला आपको भी और तमाम दुनिया की जमातों को भी मुबारक करे। इसके साथ जो खदशात लाख हैं अगर कोई हैं, तो अल्लाह खुद ही उनसे निपटे और जमात को हर गजन से महफूज रखे। और जो अच्छी बातें और उम्मीद अफजा बातें वाबस्ता हैं, अल्लाह ताला उनको हमारी तवक्कुआत से भी ज़्यादा बढ़ा दे। जो गम की खबर है वो अक्सर पहुँच ही चुकी होगी दोस्तों को। हमारी सबसे जिंदा भाइयों में से सबसे बड़े भाई और जिंदा भाभियों में सबसे बड़े भाभी का कल इंतकाल हुआ है, हजरत सईदा आमना। सईदा इन मानों में कि इज्जत के लिहाज से कह रहा हूँ, वरना वो ज़ात के लिहाज से पठान थी। आमना तैयबा उनका नाम था, मेरी छोटी फूफी जान की सबसे बड़ी बेटी थी। हमारे दूसरे भाई हजरत साहबजादा मिर्जा मुबारक अहमद साहब की अहलिया थी। इनका रिश्ता अज़दवाजी तकरीबन 50 साल से ज़्यादा अरसे पर फैला हुआ है और मिसाली रिश्ता था। निसारे ख़ानदान में अगर किसी को कोई मिसाली रिश्ता पेश करना हो तो इनकी तरफ इशारा होता था। यहाँ बीवी के आपस में कोई तलुकात बिगड़ते भी हैं, यानी वक्ती तौर पर रंजिशें भी पैदा होती हैं, मगर इनकी रंजिशें कभी दिखाई नहीं दी। बहुत ही गहरे फहम के साथ और बाहम इफाम तफीम के साथ अगर कोई कभी आपस में रंजिश हुई है तो खुद ही अंदर ही तय कर लिया गया। लेकिन जहाँ तक एक मिसाल का ताल्लुक है, मुझे आज तक कभी याद नहीं, कभी भी मैंने इनको मिलते हुए इस तरह देखा हो, यानी दावतों में या बाहर घरों में या हमारे वहाँ जाने पर या इनके हमारे आने पर, कि इनके चेहरों पर कभी भी कोई रंजिश के आसार हों। इस पहलू से बहुत मिसाली रिश्ता था। और उनका नाम आमना था और तैयबा। और हमारे वाकया ये है कि आमना हकीकी मानों में आमना थी, तैयबा हकीकी मानों में तैयबा थी। शायद ही कोई बीवी ऐसी हो जिसके मुतलिक इंसान इस यफसूक के साथ कह सके कि इसने अपने खावंद के हर हक की अमानत का हक अदा किया है और हर तैयब बात, किसी भी तैयब बात में वो चूकी हो। अकल का मुजस्मा, बहुत ही सुलझी हुई तबीयत और हजरत छोटी फूफी जान की तमाम खूबियों की वारिस और हजरत छोटी फूफा जान नवाब मोहम्मद अब्दुल्ला खान साहब की खूबियों की भी वारिस थी। आखिरी दिनों में, यानी पिछले कुछ अरसे से ये तश्वीशनाक खबर मिल रही थी कि उनको अंदर उनमें कमजोरी बहुत पैदा हो गई है, जिसकी वजह से गिरने लग गई थी। और इसकी वजह से बहुत तश्वीश थी कि खुदा न खास्ता कहीं ऐसी हालत में गिरें कि हड्डी टूट सकती है। तो जहाँ तक जिंदगी का इन लम्हात का ताल्लुक है, आपके लिए तो ये वक्त खुदा तआला ने जिस वक्त वापस बुलाया है, ये बहरहाल रहमत ही था। और खुदा का कोई फैसला भी ऐसे लोगों के लिए रहमत के बगैर नहीं हुआ करता। वो जो पीछे रह गए हैं उनके लिए बहुत बड़ा इब्तला है, खास तौर पर हमारे भाई के लिए, उनके लिए दुआ करें। उनकी मुझे बहुत फिक्र है, क्योंकि बेहद मोहब्बत की बात नहीं थी, एक दूसरे पर ऐसा सहारा था कि नामुमकिन था कि एक दूसरे के बगैर रह सके। यही कैफियत उनकी है, वो बेख्तियार हैं इस मामले में, बड़े साबिर हैं, हौसले वाले हैं, साहिब आज़म हैं, मगर वही बात मोहब्बत के ऊपर बस किसका है, बेख्तियारी के मामलात हैं। उनको अपनी दुआ में याद रखें, उनकी उनके बच्चों को अल्लाह ताला उनमें भी वो सारी खूबियां जारी करे, और इनका खुद रफीक हो, हम भाई सरदार मिर्जा मुबारक अहमद साहब का इनका साथी बने, इनका रफीक हो, और अल्लाह ताला अपने फजल से इनकी बाकी ज़िंदगी सेहत व आफियत के साथ और अपने बच्चों की तरफ से आंखें ठंडी रखते हुए गुजारे। और इनके अलावा कुछ और भी ऐसे जनाजे हैं जिनके मुतल्लिक कुछ की दरख्वास्त थी, कुछ के मुतल्लिक मेरे दिल में खुद ही ख्वाहिश पैदा हुई, और जिनकी दरख्वास्तें थी ये वो दरख्वास्तें हैं जो मेरे मना करने से पहले आ चुकी थी, इसलिए वो ये ना समझे कि इन्होंने मेरे मंशा को जानने के बावजूद फिर भी दरख्वास्तें भेजी हैं। बस उनके जनाजे भी इस जनाजे गायब के साथ जो आज असर की नमाज के बाद पढ़ा जाएगा, जनाजा गायब में उनको भी शामिल किया जाएगा, इनकी जिनकी लिस्ट में सुनाता हूँ। मुकर्रमा अमतुल हमीद बेगम साहिबा, अहलिया मुकर्रम खान सनाउल्ला खान साहब मरहूम, उम्र 96 साल, हजरत मौली शेख मोहम्मद साहिब ऑफ लाहौर, सहाबी हजरत मसीह मौऊद अलैहिस्सलाम की बेटी थीं और हमारे अमीर साहिब यू के आफताब अहमद खान साहब की वालदा थीं। आखिर वक्त तक इनके जो जहन और दिल ऐसे रोशन थे कि अदना सा भी उम्र का साया उस पर नहीं आता था, किसी वक्त भी हमेशा हाजिर दिमाग, रोशन दिमाग, खुदा ताला ने गैर मामूली तौर पर कल्बी और जहनी सेहत अता फरमाई थी। दूसरी बिलखीस बेगम साहिबा, अहलिया डॉक्टर मीर मुश्ताक अहमद साहब मरहूम, ये मूसियाँ थीं। डॉक्टर मीर मुश्ताक अहमद साहब का नाम भी बहुत जमात में मरूफ है, बहुत बुजुर्ग इंसान थे। मुकर्रमा अमतुर रहमान साहिबा, वालदा मुकर्रम अतार रहमान साहब गनी अब लाहौर, मियाँ अट्टू कहा के जाता कहते थे हम मियाँ अतार रहमान को, बहुत ही प्यारी शख्सियत, बहुत मोहब्बत करने वाली, और सारी औलाद ही बहुत नेक और नेक मिजाज है। इनकी वालदा अमतुर रहमान भी खुदा के फजल से लंबी उम्र पाकर फौत हुई हैं, हज़रत खलीफतुल मसीह अव्वल की नवासी थीं, हकीम फजलुर रहमान साहिब की बेटी से आप हज़रत खलीफतुल मसीह अव्वल की नवासी थीं। एक और नाम है ज़ुबैदा परवीन, परवीन तो मैंने पहली दफ़ा सुना, आप ज़ुबैदा कहते थे हम इनको, मेजर सरदार बशीर अहमद खान साहिब की बेगम, मलेरकोटले के ख़ानदान से, मगर इनका जो असल एजाज़ है वो इस बात में है कि मोहम्मद खान साहिब जिनके मुतल्लिक हज़रत मसीह मौऊद अलैहिस्सलाम ने फरमाया कि इनसे नरम सलूक किया जाए और उनसे बहुत ही मोहब्बत और प्यार का सलूक फरमाया, उनको अहले बैत में से होने का खिताब दिया, ये उनकी साहिबजादी थी और हमारे छोटे भाई मिजाज़ अहमद की सास भी थी। और एक हमीद अहमद साहिब लैलपुरी जो लंदन के हैं, इनका विसाल गालबन पिछले जुमे से पहले बुध को या बुध ही को गालबन हुआ है या जुमेरात को हुआ होगा, मुझे पैगाम इनकी तरफ से मिला था कि मेरा जुमे के दिन नमाज जनाजा पढ़ाना, तो आज इत्तफाक है या अल्लाह ताला की तरफ से उनके दिल की ख्वाहिश इस तरह पूरी हो रही है कि जुमे के दिन ही नमाज जनाजा हो रही है, इसमें मैं उनको भी शामिल कर रहा हूँ। ये असर की नमाज के बाद नमाज जनाजा गायब होंगे। आज जुमे और असर को जमा करने का आखिरी दिन है इस दौर का, इस सर्दियों का, आइंदा से याद रखें, क्योंकि वक्त बदल जाएंगे और गर्मियों का मौसम शुरू हो चुका होगा, इसलिए जमा करने की कोई जायज़ मजबूरी नहीं। तो इस जुमे के बाद आइंदा जुमे अपने वक्त पे, जैसे कि हमेशा हुआ करता था, जुमे की नमाज जुमे की रहेगी और असर की नमाज अपने वक्त पर बाद में अदा की जाएगी। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तग़फिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله عباد الله رحمكم الله ان الله يامر بالعدل واللسان وايتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله اكبر
ایک منٹ ہے ایک اور اعلان ہونے والا ہے
جو ایم ٹی اے ہے اس کے متعلق چونکہ مضمون نے وقت لے لیا اور جیسا کہ حق تھا مضمون کا وقت لینا ہی چاہیے تھا ابھی بہت سی باتیں رہ بھی گئیں اس لیے زائد دوسری باتوں کا وقت نہیں مل سکا انشاءاللہ کل یا پرسوں سے غالباً کل ہی سے ہمارا ایم ٹی اے کے انٹرنیشنل کا جو دوسرا نظام ہے وہ پورے عالمی نظام کے طور پر شروع ہو جائے گا امریکہ سے بھی رابطہ بحال ہو جائے گا نظام ہوگا لیکن میں یہ آپ کو متنبہ کرنا چاہتا ہوں کہ شروع میں جیسا کہ ٹیزنگ پرابلمز ہوتے ہیں دانت نکالنے کی ایک مہینہ ڈیڑھ مہینے تک زیادہ سے زیادہ کچھ مشکلات درپیش ہوں گی مثلا اب جب یہ شروع ہو رہا ہے تو باوجود اس کے کہ وہ بڑا ڈش اینٹینا جس سے ہم نے اس پروگرام کو اٹھانا تھا وہ تیار تھا آ رہا تھا مگر کسی قانونی دقت کی وجہ سے اس کو یہاں پہنچنے میں کچھ دیر ہو جائے گی دو تین دن اور لگیں گے اس عرصے میں جو موجودہ نظام ہے اس کے انٹینے کو ہی غیر معمولی طاقت دے کر اور جو عالمی کمپنی سیٹلائٹ کی ہے اس نے یہ تعاون کیا ہے کہ وہ اپنے سیٹلائٹ کو بھی زیادہ سے زیادہ طاقت دیں گے اس لیے اس وقتی خلا کو پر کرنے کی خاطر یہ انتظام ہے کہ جب تک اصل انٹینا جو ہونا چاہیے وہ نہیں پہنچتا موجودہ انٹینے سے ہی پروگرام اٹھایا جائے گا اس لیے اہل امریکہ ہوں یا دوسرے لوگ وہ جب اگر کوئی اس میں ہلکی سی دھند پائیں یا کوئی خرابی دیکھیں تو صبر سے کام لیں چند دن کی بات ہے انشاءاللہ پھر جب اصل انٹینا آ جائے گا تو بہت ہی واضح تصویریں آئیں گی اور ابھی بھی انہوں نے ہمیں امید یہی دلائی ہے کہ اگر نقص ہے تو معمولی ہوگا بہت زیادہ قابل فکر نقص نہیں ہوگا اور وہ جو پاکستان کے لیے 24 گھنٹے کا نظام ہے اس کا سیٹلائٹ ہمیں دراصل پوری طاقت کا مئی میں ملے گا ایشیا کے لیے میرا مطلب ہے اس سے پہلے عارضی طور پر ہمیں 2 ہیمی بیمز مل چکی ہیں وہ چند دنوں تک وہ بھی شروع ہو جائیں گی تو افریقہ کا جو حصہ کٹا ہوا تھا وہ بھی اس کی وجہ سے انشاءاللہ تعالی ان پروگراموں میں پوری طرح شامل ہو جائے گا بہرحال یہ اپریل اور مئی یہ 2 مہینے ہیں جو اس پہلو سے خدا کے فضل سے غیر معمولی برکتیں لے کے آئیں گے اور جماعت کو دعا میں یاد رکھنا چاہیے کہ جو بھی عارضی روکیں یا مستقل بعض دفعہ روکے بنتی ہیں اللہ تعالیٰ انہیں دور فرما دے اور کل عالم کو ہم بہترین پیغام پہنچا سکیں اتنا خدا کے فضل سے اس کا امپیکٹ ہو رہا ہے دنیا پر خاص طور پر عربوں پر کہ آدمی حیران رہ جاتا ہے ایسے ایسے حیرت انگیز خط مل رہے ہیں کہ وہ کہتے ہیں کہ ہم تو اتفاقاً ایم ٹی اے دیکھنے لگے اور اب تو اس کے بغیر رہ ہی نہیں سکتے اور بعض دیکھتے ہیں کہ ہمیں پتہ نہیں بیعت کس طرح کی جاتی ہے مگر آپ ہمیں ایم ڈی سمجھیں اور ہمیں بتائیں کہ کس طرح ہم نے باقاعدہ داخل ہونا ہے ایک خاتون نے لکھا ہے کہ میں حاضر ہوں اگر بیعت کے لیے لندن پہنچنا ضروری ہے تو میں لندن پہنچوں گی مگر اب میں بیعت کے بغیر رہ نہیں سکتی تو یہ بہت ہی غیر معمولی برکتیں ہیں اور رحمت العالمین ہی کی برکتیں ہیں اسی لیے کل عالم پر برستے ہیں اللہ تعالیٰ ان کو سارے ان کا فیض سارے زمانے پر عام کر دے اور ہماری مشکلات کو دور فرمائے